नमस्कार। समसामयिक विषयमा कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तर्सम्वादमा स्वागत छ। म सन्तोष रिग्मी। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले हिजो 100 दिन पूरा गरेको छ। खस्कन्दै गएको अर्थतन्त्रलाई सम्हाल्दै गति दिनुपर्ने दायित्व बोकेको वर्तमान सरकारले कुल ग्रास्त उत्पादनमा विभिन्न क्षेत्रको योगदान वृद्धिलाई प्राथमिकीकरण गरेको जनाएको छ। त्यसमध्येको प्रमुख क्षेत्र हो कृषि। सरकारले 100 दिन पूरा गरे पनि गत साता मात्रै जिम्मेवारी सम्हाल्नुभएका कृषि तथा पशुपक्षी विकास मन्त्री डाक्टर बेदुराम भूषालमाथि कृषि क्षेत्र उकास्ने जिम्मेवारी छ। कृषि क्षेत्रका विषयलाई उहाँले कसरी प्राथमिकीकरण गर्नुभएको छ र प्राथमिकताको कार्यान्वयन कसरी हुन्छन् भन्ने विषय आजको अन्तर्सम्वादको केन्द्रीय विषय हो। त्यसबाहेक उपनिर्वाचन र समसामयिक राजनीतिका केही विषयमा पनि हामी कुराकानी गर्नेछौ। कुराकानीमा हामीसँग हुनुहुन्छ एकीकृत समाजवादीका उपाध्यक्ष समेत रहनुभएका कृषि तथा पशुपक्षी विकास मन्त्री डाक्टर बेदुराम भूषाल। डाक्टर साहब, स्वागत छ यहाँलाई। अब मन्त्रालय सम्हाल्नु भयो, आज 6 दिन भएको छ। मन्त्रालयको अनुभव कस्तो छ, कसरी कामहरू भइरहेछ?
यहाँले अगाडि चर्चा गर्नुभयो जस्तै एउटा हाम्रो जनजीवनसँग प्रत्यक्ष रूपमा जोडिएको र अर्थतन्त्रको मेरुदण्डकै रूपमा रहेको क्षेत्रको नेतृत्व गर्ने मन्त्रालय हो। यसको क्षेत्र पनि फाकिलो छ र जिम्मेवारी पनि गहन छ। म त अहिले भर्खरै मात्रै त्यहाँ छु र अहिले अध्ययनकै क्रममा छु, केही सबै दिनसम्म पनि छैन। प्रारम्भिक हिसाबले हेर्दा बाहिरबाट पनि बिजेपी पनि जितेका त्यसले गर्दा त्यहाँ पुगेर पनि हेर्दाखेरि केही समस्याहरू छन्। हाम्रो कृषिलाई अगाडि बढाउनका लागि अथवा कृषि विकासको अभियानलाई अगाडि बढाउनका लागि गर्नुपर्ने अप्ठ्याराहरू पाराएका र गर्नका निम्ति एकदमै प्राथमिकता दिनुपर्ने खालका केही प्रमुख विषयहरू छन्। त्यो भनेको पहिलो त मलको आपूर्ति नै हो। मलको कारणले नै हाम्रो कृषिमा भने जस्तो उत्पादन हुन सकेको छैन भन्ने नै छ। कसरी मलको आपूर्ति सहज रूपमा गर्न सकिन्छ, गराउन सकिन्छ भन्ने एउटा प्रमुख विषय हो। अर्को हाम्रो पहिले खेती गरिने जमिन, खेतीयोग्य जमिनको ठुलो हिस्सा 10 लाख हेक्टर भन्दा बढी बाँझो परिरहेको छ। बाँझो जमिनलाई पुनः प्रयोगमा कसरी ल्याउने अथवा त्यहाँ फेरि खेती गर्ने अवस्था कसरी सृजना गर्ने भन्ने अर्को त्यतिकै ठुलो महत्त्वको सवाल छ, त्यो समस्याकै रूपमा रहेको छ। त्यसै गरिकन हाम्रा कृषि उत्पादनहरूले बजारमा पाइरहेको अवस्था पनि छ। किसानहरूले उत्पादन मिहिनेत गरेर उत्पादन गर्ने तर बजार नपाएको कारणले सडकमा फ्याँक्नुपर्ने अवस्था हामी देखि नै रहेका छौँ। त्यो अर्को गम्भीर चुनौतीको रूपमा रहेको छ बजारको उत्पादन गर्ने कुरा। त्यसैजन अर्को किसानलाई सरकारले अनुदान दिनु सस्तो होइन, ऋण पनि दिने नीति लिएको छ, अवलम्बन गरेको छ, प्रति नीतिहरूको कार्यान्वयनमा समस्या देखिएको छ। वास्तविक किसानले ऋण पनि प्राप्त गर्न नसक्ने, अनुदान पनि प्राप्त गर्न नसक्ने, नक्कली किसानहरू बनेर नक्कली फर्महरू देखाएर ऋण लिने अथवा अनुदान लिने प्रवृत्ति बढ्दै गएको छ। त्यो प्रवृत्तिलाई कसरी नियन्त्रण गर्नु र स्वयं वास्तविक किसानको हातमा सरकारले दिएको अनुदान वा सहुलियत ऋण कसरी पुर्याउने भन्ने अर्को समस्या वा प्रश्न छ। त्यस्तै गरिकन कृषि बिना को पनि अवस्था अलि राम्रो छैन भन्ने बुझिन्छ। यी र यस्तै समस्याहरू छन् र ती समस्याहरूको समाधानका निम्ति
मन्ज्यू, अब यो यहाँको मन्त्रालय विगतदेखि यदि हेर्ने हो भने यहाँले अघि उल्लेख गर्नुभएको र प्रारम्भमा पृष्ठभूमिमा हामीले भनेका कुराहरूलाई यदि गर्ने हो भने नेपालको विकास, अब हामी पहिला त कृषि प्रधान मुलुक भन्थ्यौं, यद्यपि यहाँले अहिले औंल्याएका कतिपय विषयहरूले कृषि प्रधान यो हो कि होइन भन्ने कुराहरू छ र जुन आयातको जुन परिमाण छ पछिल्लो समयमा यदि हामीले हेर्ने हो भने त्यो एउटा कृषि प्रधान भन्ने विषय नारा मात्रै हो भन्न सकिन्छ। यद्यपि यहाँले मन्त्रालय सम्हाल्दै गर्दा यहाँका पूर्ववर्तीहरूलाई पनि केही सम्झनुपर्ने हुन्छ, शैलजा आचार्य जसले त्यो मन्त्रालय चलाउन नसकेर खास गरी भ्रष्टाचार एकदम व्याप्त भयो, जताततै भ्रष्टाचार छ, यसले चाहिँ काम गर्दैन, यो अहिलेको संरचनाले काम गर्दैन, संरचना फेरिदिनुहोस् भनेर तत्कालीन नेताहरू, तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, नेताहरू कृष्णप्रसाद भट्टराईलाई भन्दा उहाँहरूले चाहिँ होइन जस्तो छ त्यस्तैमा चलाउँ भन्ने कुरा गर्नुभयो भनेर छोडेको एउटा कुरा। अर्को त्यही मन्त्रालय पछि अहिलेका राष्ट्रपति रामचन्द्र पौडेलले चलाएर केही सुधार गरेको परिस्थिति पनि त्यही विद्यमान दायराहरूभित्र रहेर केही सुधारहरू गरेको। त्यसपछिको दुईवटा अब अहिले भर्खरका यहाँकै पार्टीका नेता पनि हुनुहुन्छ घनश्याम भूषाल, उहाँका अनुभव पनि उहाँले पनि त्यहाँ मन्त्रालय कसरी चलिरहेको भन्ने सन्दर्भ व्यक्त गर्नुभएको छ, र त्योभन्दा अगाडि यहाँहरूकै समकालीन नेता राधाकृष्ण मैनालीले पनि केही कुराहरू व्यक्त गर्नुभएको छ त्यतिखेरका। अब त्यहाँ निकै ठूलो चुनौतीहरू छ, अब यी चुनौतीको जानेर चुनौतीका चाङहरूलाई पन्छाएर समाधान दिन सकिने विश्वास यहाँलाई छ कि होइन? अब जस्तो स्थिति छ त्यसलाई चलाउँदै जाउँ भन्ने अवस्था हो।
केही न केही कृतार्थ गर्नै पर्छ, जस्ताको तस्तै जस्तो छ त्यस्तै रहन दिएर चल्दै जाउँ भनेर त सुधार गर्न सकिनु देखिँदैन, तर हामीसँग अर्को विकल्प पनि छैन, यसलाई सुधार गर्ने नै हो। यसमा देखा परेका चुनौतीहरू या समस्याहरूको समाधानमा पहल गर्ने हो र परिस्थितिलाई बदल्ने कोसिस गर्ने हो। अभिजतमा पनि उहाँहरूले यहाँले जो जो नाम लिनुभयो उहाँहरू लगायत अरू पनि यो मन्त्रालय सम्हाल्ने नेताहरूले त्यही ढङ्गको प्रयास गर्नुभएको नै हो भन्ने लाग्छ, मैले उहाँहरूको अनुभवबाट पनि सिक्ने छु। तर म यति मात्रै भन्न सक्छु कि अहिले चाहिँ के स्थिति छ यसलाई सुधार्नका निम्ति पहल गर्नुपर्छ।
जस्तो अब मलको आपूर्तिको विषय निकै पुरानो विषय हो, यो आजको विषय होइन, यो 48 सालमा जब प्रजातन्त्र पुनस्थापनापछि पहिलो जननिर्वाचित सरकार आयो त्यतिखेर थुप्रै नीतिहरू आए, थुप्रै कार्यक्रमहरू आए। अहिले यदि भन्ने हो भने अधिकांश चाहिँ अहिले भइरहेका विकासका जगहरू त्यतिखेरै हालिएका हुन्, चाहे जुनसुकै क्षेत्रका हुन्, त्यसपछि हाम्रो अस्थिर राजनीतिले त्यति सही दिशा पक्रन सकेको छैन। यो मलको विषयमा चाहिँ त्यतिखेर विद्युत अलिक पुग्दैन, त्यसकारणले चाहिँ एकदम धेरै विद्युत चाहिने भावनाले चाहिँ मलको खाना खोल्न सकिँदैन भन्ने प्रतिवेदन त्यो बेलाको विज्ञहरूले दिएको थियो। आज हाम्रो नेपालले जल विद्युतको उत्पादन गरेर निर्यात पनि गर्न थालिसकेको छ, अब चाहिँ मलको कारखाना खोल्न के समस्या रहेछ? त्यहाँ गएर केही बुझ्नुभयो यो साता, अथवा योभन्दा अगाडि पनि यहाँ नेताका रूपमा त्यस्तो केही विषयहरू विज्ञहरूसँग छलफल गर्नुभएको केही विषयहरू छ?
एउटा त यहाँले भन्नुभयो कि विद्युतकै समस्या हो, दोस्रो पछिल्लो कालमा आएर कच्चा पदार्थको आपूर्ति कसरी गर्ने भन्ने प्रश्न उठिरहेकै छ। यी दुईटै प्रश्न मध्ये विद्युतको आपूर्ति अब सहज हुन सक्छ भने कच्चा पदार्थको सन्दर्भमा अझै पनि छलफल गर्नुपर्छ भन्ने अवस्था रहेको छ। सँगसँगै अहिले चाहिँ यो प्राङ्गारिक मललाई पनि विकास गर्दै जानुपर्छ भन्ने विभिन्न खालका धारणाहरू बुझिन्छ। एक थरी धारणा चाहिँ पुरै प्राङ्गारिक मल परेको दिशामा जानुपर्छ भन्छ भने, एउटा चाहिँ रासायनिक मल बिना प्राङ्गारिक मात्रै यसले काम चल्दैन, त्यस कारणले रासायनिक र प्राङ्गारिक दुवै खालको मलको प्रयोग लिएर जानुपर्छ भन्ने भर्खरमा प्रारम्भिक छलफल गर्दैछु। यसमा मैले अझै त्यसलाई अझै छलफल गर्नुपर्ने महसुस गरेको छु। निश्चय नै जबसम्म हामीले आफ्नै देशमा मल कारखाना निर्माण गर्दैनौँ तबसम्म यो आयातमुखी अथवा आयातमा आधारित हुनुपर्ने र आयात चाहिँ समयमा गर्न नसकिने विभिन्न कारणले, हाम्रो आफ्नै कारणले अथवा बाह्य कारणले, विभिन्न कारणले समयमा आयात गर्न नसकिने, आपूर्ति दिन नसकिने स्थिति रहिरहन्छ। त्यसकारणले अब आफ्नै ठाउँमा हामीले उत्पादन गर्ने दिशामा त जानै पर्छ भन्ने मलाई लाग्छ, र त्यसलाई कसरी हामी गर्न सक्छौँ भन्ने बारेमा अझै छलफल गर्नुपर्ने महसुस गरेको छु।
हजुर, अब मन्जू, यहाँको दोस्रो प्राथमिकता अथवा अहिलेको विद्यमान दोस्रो समस्याका रूपमा यहाँले उल्लेख गर्नुभएको जमीनको प्रयोगको सन्दर्भ, भएका विद्यमान संरचनाहरूको प्रयोगको सन्दर्भमा केही कुरा अलिकति उठाउँ। जस्तो आज नै गोर्खापत्रले प्रमुख समाचार बनाएको छ, आलुको सुपर जोनको लागि भनेर सहुलियतपूर्ण कार्यक्रममा सहभागी भयो तर त्यहाँ इटा उद्योगलाई चाहिँ स्थानीयले भाडामा दिए, एउटा घटना। अर्को घटना जनकपुरमा चाहिँ जनकपुर कृषि योजना जुन स्थापना भयो तराईको धेरै क्षेत्रमा सिंचाइ मल बिउ बिजन लगायतका थुप्रै काम गर्नका लागि त्यसको आज यदि अवस्था गरेर हेर्ने हो भने कारुणिक छ, हृदय विदारक छ। त्यहाँ यदि तपाईँले ती चाहिँ संरचनाहरू ती सामग्रीहरू हेर्नुभयो भने आफू व्यवस्थापनहरू भए तापनि त्यसको चाहिँ सही परिवारमा चाहिँ परिणाम निकाल्ने गरी काम हुन सकेन, अथवा त्यो चाहिँ त्यसमा त्यति राज्यका निकायहरूले अथवा पदीय जिम्मेवारी पाएकाहरूले सही ढंगले काम गर्न सकेनन् कि, अब यस्ता खालका समस्याहरू थुप्रै छन्। अब यसलाई कसरी चिर्नुहुन्छ यहाँले, अब यो यसको समाधान चाहिँ के हुन सक्छ त?
यी समस्याको समाधान गर्ने दिशामा जानुपर्छ। खास गरिकन यो एउटा काम गर्छु भनेर सरकारबाट सहुलियतमा प्राप्त ऋण अथवा अनुदान लिनु र अर्को काम गर्ने भनेको यो सरकारको अपराध नै हो भन्ने मलाई लाग्छ, दण्डनीय अपराध नै हो भन्ने मलाई लाग्छ। त्यसलाई कसरी नियन्त्रण गर्ने एउटा चुनौती त छ, तर नियन्त्रण गर्नै पर्छ। अर्को विभिन्न संरचनाहरू निर्माण गर्ने तर तिनीहरूको प्रयोग नगर्ने अथवा दुरुपयोग गर्ने अर्को ज्यादै नराम्रो प्रवृत्ति हो, त्यसलाई पनि निरुत्साहित गर्नै पर्छ। र जति पनि हाम्रा बनेका संरचनाहरू छन् तिनीहरूको उपयोग राम्रोसँग होस् भन्ने कुरामा ध्यान दिएर काम गर्नुपर्छ। यो सबै कहाँ कहाँ के समस्या छ भन्ने कुरा मैले अघि बुझ्ने भएको छैन, उल्टै जाने प्रक्रियामा छु र म यो धारणामा छु कि त्यस खालका जुन गलत क्रियाकलापहरू भएका छन् तिनीहरूमा नियन्त्रण गर्ने, त्यस्ता क्रियाकलापहरूलाई नियन्त्रण गर्ने दिशामा सरकार जानै पर्दछ।
मजु अब तेस्रो यहाँको प्राथमिकता अथवा तेस्रो विषयमा जाउँ, कृषि उत्पादनको बजारीकरणको विषय। बजारीकरणको विषय कसैबाट छिपेको छैन, हाम्रा उत्पादनहरूले बजार पाएका छैनन्, बाहिरबाट आएका सामग्रीहरू बजारमा छ्यापछ्याप्ती छन्। यसको चाहिँ अब भनौँ न, अब यहाँको उत्तर फेरि त्यही नै हुनेछ, म बुझ्दै जानेछु भनेर हाम्रा दलहरूले, त्यो मेरो पूरक प्रश्न पनि छ, हाम्रा दलहरूले आखिर बन्ने यिनै दलका मान्छे मध्ये यहाँहरू मध्ये नै मन्त्री हो, हाम्रा दलले भनौँ न विभिन्न क्षेत्रमा चाहिँ प्रतिनिधित्व गर्ने मन्त्रीहरूलाई मन्त्री हुनु अघि नै दलका नेताकै रूपमा पनि यी सब कुराहरूमा अध्ययन गराउन लगाएदेखि त अब यहाँहरूले मन्त्री भइसकेपछि म अध्ययन गर्छु भन्ने अवस्था हुँदैन थियो होला है?
होइन, त्यो त यहाँ मन्त्रालयभित्रै के छ भन्ने कुरा त यहाँहरू नै अध्ययन गर्नु होला।
हजुर,
बाहिरबाट पनि विषयको अध्ययन त गर्न नसकिने भएन, केही न केही अध्ययन गरिएकै पनि हुन्छ।
हजुर,
त्यसको समाधानका उपायहरू खोज्ने त समस्याको गहिराई नै पुगेर त्यसले गर्दाखेरि समस्याको गहिराईमा पुग्ने समाधान खोज्ने हिसाबले जाने कुरा हो।
बजारीकरणको समस्या चाहिँ कसरी समाधान गर्न सकिएला त?
यसमा चाहिँ स्थानीय पालिकाहरूलाई जिम्मेवार बनाउनुपर्छ जस्तो लाग्छ मलाई, किनभने स्थानीय तहमा उत्पादन हुन्थ्यो, स्थानीय तहले व्यवस्थापन नगरिकन यो चाहिँ सम्भव हुँदैन। त्यसले गर्दाखेरि स्थानीय बजारको व्यवस्थापन स्थानीय तहले गर्ने र स्थानीय बजारमा संकलन भएको उत्पादनलाई एक ठाउँबाट अर्को ठाउँमा लाने, त्यसका निम्ति सहजीकरण गर्ने भनौँ अथवा त्यसको व्यवस्थापन गर्ने काम चाहिँ प्रदेश र सङ्घ सरकारले गर्नुपर्छ, एउटा पक्ष यो छ। अर्को चाहिँ कतिपय तत्काल नष्ट हुने खालका उत्पादन जस्तो तरकारीहरू तत्काल नष्ट हुने खालका जुन उत्पादनहरू हुन्छन् ती उत्पादनहरूको संरक्षणका निम्ति तिनीहरूलाई जोगाउनका निम्ति कोल्ड स्टोरेजहरू र किसान केन्द्रहरू ठाउँ ठाउँमा निर्माण गर्नुपर्ने आवश्यकता छ। कतिपय ठाउँमा बन्ने प्रक्रियामा पनि छन् भन्ने छ, खास गरिकन यो प्रधानमन्त्री कृषि आधुनिकीकरण योजना हुन्छ त्यस अन्तर्गत केही ठाउँमा बन्नका लागि अगाडि बढाइएको तर विभिन्न समस्याले गर्दा रोकिएको भन्ने पनि बुझेको छ। तिनीहरू के अवस्था छ बुझेर त्यो चाहिँ निर्माण गर्ने, तिनीहरूको निर्माण सम्पन्न गर्ने कार्य गर्नुपर्दछ र स्थानीय तहलाई चाहिँ स्थानमा आफ्नो तहमा आफ्नो स्थानीय तहमा बजारको व्यवस्थापन गर्नका निम्ति जिम्मेवार बनाउने नीति लिनुपर्छ भन्ने लागिरहेको छ।
अनुदानको कार्यक्रमको प्रभावकारिताको विषय र सहुलियतको दुरूपयोगको विषय, यो एक आपसमा जोडिएकै विषय हो, यहाँले दुईटा फरक फरक प्राथमिकीकरण या फरक फरक समस्याका रूपमा व्यक्त गरे पनि अब यसको समाधान चाहिँ के हुन्छ? किनभने अब मुख्य गरी यदि अनुदानका दुरूपयोगहरूका यदि घटनाहरू उदाहरणहरू हेर्ने हो भने त्यसमा दलका नेताहरू कार्यकर्ताहरू नै जोडिनु भएको छ र त्यो पहुँच त्यो पावर भनौँ त्यो शक्तिको प्रयोग गरेर अधिकांश ठाउँमा अनुदानहरू लिइएको छ। लाभान जसले चाहिँ काम गर्नुपर्ने हो उनीहरू चाहिँ लक्षित वर्ग लाभान्वित हुन सकेन, लाभान्वित वर्गले त्यो लक्ष्य हासिल गर्न सकेन।
मैले जोडेको छैन, मैले एउटै के अरे मैले अलग गरेको छैन, जोडेरै भनेको छु। यो दुईटा विषय जोडिएकै विषय हो र यो चाहिँ जोसुकैले दुरुपयोग गरेको भए पनि सरकारले नियन्त्रण गर्नुपर्छ भन्ने नै मेरो धारणा हो।
यहाँहरू दलहरूले त्यो आफ्ना कार्यकर्ताहरूलाई नियन्त्रण गर्न सक्नुहुन्छ त?
सक्नुपर्छ, दलको कार्यकर्ता हुँदैमा जे पनि छुट दिने भने त कसरी हुन सक्छ? त्यसो भए त दलमा लाग्यो अनि जे मनलाई त्यही गर्ने भन्ने अर्थ पो लाग्छ त। त्यो गर्दाखेरि दलका सबै मान्छे त्यस्ता छैन, दलमा संलग्न भएर कतिपय मान्छेहरूले चाहिँ दलमा संलग्न भएर त्यो लाभ लिएका होलान्, कतिपय दलमा पहिलेदेखि नै रहेकै मान्छेहरूले पनि त्यस्तो खालको दुर्छान् अथवा त्यो चाहिँ खालको नचाहिने काम गरेका होलान्, तर त्यसलाई चाहिँ सबै मान्छे त्यस्तो छन् भन्ने गरी लिनु पनि भएन र धेरै नै छन् भने पनि त्यो चाहिँ नियन्त्रण गर्न सकिँदैन भन्ने मलाई लाग्दैन। नियन्त्रण गर्नै पर्दछ, कसैले पनि चाहे दलमा बसेर होस् चाहे अरू कुनै संरचनामा बसेर होस् सरकारका संरचनामा बसेर कुनै ठाउँमा पनि बसेर सरकारको कुनै पनि नीतिबाट प्राप्त गरेको लाभलाई दुरुपयोग गर्छ भने त्यो चाहिँ दण्डनीय नै हुन्छ। त्यस कारण त्यो नियन्त्रण गर्ने दिशामा जानै पर्दछ, नियन्त्रण गर्न सकिँदैन भनेर हार खाने कुरा त हुने छ।
हजुर, अब मन्त्रीका रूपमा यहाँहरूले काम गरिरहँदाखेरि कर्मचारीका उच्च अधिकारीहरू विशेष गरी हामीलाई पनि यस्तो खालको कामहरू गर्ने चाहना थिएन तर दबाव आउँछ भन्ने खालको कुराहरू गर्नुहुन्छ र यसमा चाहिँ विश्वासको कुरा इमान्दारिताको कुरा जोडिएको हुन्छ। अब त्यसबाट निस्कने नतिजाहरू त ठ्याक्कै आजको भोलि सबै कुरा थाहा हुँदैन। यद्यपि प्रयत्न गर्दाखेरि इमान्दार प्रयत्न गरियो कि गरिएन, विश्वसनीय काम गरियो कि गरिएन, अथवा सम्बद्ध सरकारवालाहरूलाई विश्वासमा लिने काम गरियो कि गरिएन, त्यो महत्वपूर्ण हुन्छ। यहाँ आफ्नो जुन त्यो आगामी यात्राका क्रममा त्यसमा यहाँ प्रतिबद्ध हुनुहुन्छ इमान्दार का साथ काम गर्छु भन्नेमा?
बिल्कुल, म प्रतिबद्ध छु र सँगसँगै म चाहिँ केमा पनि प्रतिबद्ध छु भने विधि अनुसार काम चाहे सरकार चाहे कर्मचारीले चाहे राजनीतिक नेतृत्वले जे हामीले चाहिँ विधि बनाएका छौँ ऐन नियम कानूनहरू जे बनाएका छौँ त्यस अनुसार गर्नु पर्यो। त्यसभन्दा बाहिर गएर कुनै पनि काम गर्नु भएन भन्दैन, म एकदम प्रतिबद्ध छु। त्यसो गरियो भने त्यहाँ नै इमान्दारिता जोडिन्छ भन्ने मलाई लाग्छ।
हजुर, अब यो कुरा गरिरहँदाखेरि हाम्रा सरकारका बजेटहरू खास गरी विकास बजेटहरू कृषि क्षेत्रकै कुरा गर्ने हो भने पनि धेरै बजेटहरू फ्रिज भइरहेका छन्। किन यसो गरेको भनेर सोध्यो भने अलिकति जोखिम लिन खोजियो भने अख्तियारले यस्तो गर्छ उसले यस्तो गर्छ भन्ने खालका जवाफहरू आउँछन्। यसमा पनि विश्वासकै संकटहरू देखिन्छ, खास गरी अब कतिपय सन्दर्भमा त नियत खराब पनि देखिएला, त्यो विषय अनुसन्धानकै विषय हो। यसमा विश्वास कसरी बनाउने हो, होइन यो देशको लागि काम गरिरहेछौं हामीले, यो हाम्रो संयुक्त काम हो सहकार्य हो भन्ने दृष्टिकोणबाट जहाँ चाहिँ अलि बढी भनौँ न अब मुनाफा देखिने खालका कामहरूमा जोखिम पनि कम हुने, अलि जोखिम हुने खालका कामहरू चाहिँ मुलुककै लागि गर्नुपर्ने त्यसैमा अप्ठ्यारोमा पर्नुपर्ने भन्ने खालको गुनासोहरू पनि छ। केही दिन अघि एकजना पूर्व मुख्य सचिवले भन्दै हुनुहुन्थ्यो कि अलि अप्ठ्यारो पनि छ स्थिति भनेर।
कतिपय त हाम्रा नियम कानूनहरू पनि अप्ठ्यारा छन्, जस्तो हाम्रो सार्वजनिक खरिद ऐन नै यति अप्ठ्यारो छ कि त्यसले चाहिँ सजिलै काम गर्न दिँदैन, खास गरी पनि छिटो छिटो काम गर्न दिँदैन। यस्ता कतिपय अप्ठ्यारा ऐन कानुनहरूलाई पनि बदल्नु पर्ने गरी छ। कतिपय बेलामा अब यो ऐन कानुनले बाँधेको कारणले नै पनि धेरै जोखिमयुक्त भनेर भन्नु परेको पाइन्छ भने कतिपय अवस्थामा जागर नदेखाएको कारणले पनि यसो इच्छा शक्ति नभएको कारणले पनि काम अगाडि बढ्न नसकेको पनि देखिन्छ। त्यसो त्यो दुईवटा पक्षलाई छुट्याएर हेर्नुपर्छ होला जस्तो लाग्छ। नियतको पक्ष तेस्रो पक्ष भयो, नियतवश काम नगर्ने अथवा गरे पनि गलत ढङ्गले गर्ने कुरा त फेरि धेरै नकारात्मक कुरा भयो, त्यसलाई नियन्त्रण गर्नुपर्छ भने जानुपर्छ।
आदरणीय श्रोता, हामी रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसम्वादमा छौं। अन्तरसम्वादमा आज हामी कुराकानी गरिरहेका छौं कृषि तथा पशुपक्षी विकास मन्त्री एवं नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष डाक्टर बेदुराम भुसालसँग। अब मन्जू केही राजनीतिक कुराहरू गरौं। गठबन्धनका विषय छ। गठबन्धनले पाँच वर्ष नै हाम्रै गठबन्धनले सरकार चलाउँछौं, हामी विकासका योजनाहरू, समृद्धि, समुन्नति विभिन्न नाराहरूमा हामी काम गर्छौं भनेर यहाँहरूले भन्नुभएको छ। अब ती कामहरू चाहिँ कसरी हुन्छन्, यहाँहरूको गठबन्धनको भविष्य चाहिँ कसरी निर्धारण हुन्छ, किनभने यहाँ त अब सरकार नचल्ने कुरा त छँदै थियो, गठबन्धन नै नचल्ने, गठबन्धन नै तत्कालको तत्काल परिवर्तन हुने, अब संवैधानिक कारणले गठबन्धन बनाउनु पर्ने, यी यावत कुराहरूका बीचमा
सकिएको गठबन्धन चाहिँ अब पाँच वर्षसम्म टिक्ने गरी नै जाउँ भन्दै सहमति भएर बनेको छ। यसको कसरी चल्ने भन्ने सन्दर्भमा एउटा न्यूनतम साझा नीति तथा कार्यक्रम तय भएको छ, त्यो मसौदा भएर अन्तिम अवस्थामा गएको छ।
त्यो कहिले सार्वजनिक हुन्छ?
अब एकाध दिनमा सार्वजनिक हुन्छ होला। हिजोको गठबन्धनमा त्यसले अन्तिम रूप प्राप्त गरेको छ। केही सुधार गर्नुपर्ने कुरा सबै भइसकेको छ। अब समूहबाट एक दुई दिनमा यो चाहिँ सार्वजनिक हुन्छ र त्यसैमा आधारित भएर अगाडि बढ्ने, गठबन्धन अगाडि बढ्ने र सरकारले आफ्ना नीति कार्यक्रम बनाउँदाखेरि पनि त्यो गठबन्धनको जुन न्यूनतम साझा सहमतिको दस्तावेज हुन्छ त्यसीमा आधारित भएर अगाडि बढ्ने सामान्य समझदारी छ। त्यही समझदारी अनुसार गयो भने मलाई लाग्छ यसले चाहिँ पाँच वर्षसम्म स्थिर रूपमा आएको गठबन्धन, यद्यपि व्यक्तिहरूको तयारफेर हुने नै भयो गठबन्धनमा भएको हुनाले केही समय कुनै व्यक्ति रहने, कुनै अर्को समय अर्को व्यक्ति रहने हुन सक्ला व्यक्तिको सन्दर्भ, तर गठबन्धन यही रहने र नीतिमा स्थिरता रहने सम्भावना बढी छ।
अहिलेको यो उपनिर्वाचनमा हिजो मात्रै यहाँहरूका शीर्ष नेताहरूको जसरी एउटा अपिल आएको छ कि हाम्रा आधिकारिक उम्मेद्वारहरूलाई जिताउनुहोस्, यसले चाहिँ के संकेत गर्छ? यो पाँच वर्ष जान्छौं, यसमा हामीले न्यूनतम सहमति गरेका छौं, किनभने यहाँहरूको पार्टीको उम्मेद्वार छैन, माओवादीको उम्मेद्वार छैन, उम्मेद्वार नहुँदा मत हाल्न कार्यकर्ताहरूलाई अलि अप्ठ्यारै परेको पनि देखियो विगतमा, अन्तिम मिनटमा भनिदिनुहोस् न।
त्यस्तो नहोला, त्यो मत चाहिँ अब मतदाता सबै पार्टीकै कार्यकर्ता हुँदैन, किसानले मतदाता स्वतन्त्र मतदाताहरू स्वतन्त्र ढङ्गले मतदान गर्नु स्वतन्त्र नै छ। त्यसले गर्दाखेरि पार्टीको उम्मेद्वार हुँदाखेरि जति मत आउँछ त्यति मत अर्को पार्टीको उम्मेद्वारलाई पनि जान्छ नै भन्न सकिँदैन, तर पनि आधारभूत रूपमा पार्टी को आफ्नो कार्यकर्ता पङ्क्ति र त्यो कार्यकर्ता पङ्क्तिले परिचालन गर्ने अभियानहरू त्यो कस्ता हुन्छन् भन्ने कुरा हो। त्यसमा चाहिँ अब गठबन्धनका साझा उम्मेद्वारको पक्षमा हामी अभियान चलाउँछौँ भन्ने यो साझा सहमति हो। खासमा सहमतिको कुरा गर्दाखेरि अथवा अपिलले भनेको पनि त्यही हो, हाम्रो पार्टीको शक्ति जति छ त्यो शक्ति चाहिँ हाम्रो गठबन्धनको साझा उम्मेद्वारको पक्षमा उभिन्छ, त्यसले साझा उम्मेद्वारको पक्षमा काम गर्छ भन्ने हो। त्यस त्यो सबै पार्टीको सङ्गठित शक्तिले अभियान सञ्चालन गर्दाखेरि स्वाभाविक रूपमा जनतामा बढी प्रभाव पर्छ र गठबन्धनका उम्मेद्वारहरू जिताउन सकिन्छ भन्ने विश्वास हो।
मन्जू, यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो कृषि तथा पशुपंक्षी विकास मन्त्री एवं एकीकृत समाजवादीका उपाध्यक्ष डाक्टर बेदुराम भुसाल। अन्तर्सम्वादमा कुराकानी गर्नुहुँदै प्राविधिक मित्र पराग पोखरेल र शंकर भण्डारी सहित सन्तोष रेग्मी विदा हुन्छु। हवस्त, नमस्कार।